الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ما أصاب من مصيبة إلا بإذن الله ومن يؤمن بالله يهد قلبه والله بكل شيء عليم وأطيعوا الله وأطيعوا الرسول فَإِن تَوَلَّيْتُمْ فَإِنَّمَا عَلَى رَسُولِنَا الْبَلَاغُ الْمُبِينُ سُبْحَانَ رَبِّكَ رَبِّ الْعِزَّةِ عَمَّا يَصِفُونَ وَسَلَامٌ عَلَى الْمُرْسَلِينَ وَالْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ اللَّهُمَّ صَلِّ عَلَى سَيِّدِنَا مُحَمَّدٍ وَعَلَى آلِ سَيِّدِنَا مُحَمَّدٍ وَبَارِكْ وَسَلِّمْ اللَّهُمَّ صَلِّ عَلَى سَيِّدِنَا مُحَمَّدٍ وَعَلَى آلِ سَيِّدِنَا مُحَمَّدٍ وَبَارِكْ وَسَلِّمْ اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. انسان کوئی پتھر نہیں کہ پڑا رہے، کوئی درخت نہیں کہ کھڑا رہے، یہ اللہ رب العزت کی تخلیق کا شاہکار ہے، اشرف المخلوقات ہے، اسے چاہیے کہ اپنے پروردگار کی یاد میں لگا رہے. مقصد زندگی اللہ رب العزت کی بندگی ہے اور مقصد حیات اللہ رب العزت کی یاد ہے. تو ہم یہاں پر آئے کیوں ہیں؟ مقصد زندگی اللہ رب العزت کی بندگی، یعنی ہم یہاں پر اللہ کی بندگی کرنے کے لیے آئے ہیں اور ہم یہاں پر اللہ تعالیٰ کو یاد کرنے کے لیے آئے ہیں. تو یہاں پر ہم کس لیے نہیں آئے ہیں؟ ہم یہاں پر کھانے پینے کے لیے نہیں آئے ہیں، ہم یہاں پر کھیل کود کرنے کے لیے نہیں آئے ہیں، ہم یہاں پر اچھے اچھے گھر بنانے کے لیے اور اچھی اچھی ایجادات کرنے کے لیے، اونچی اونچی عمارتیں کھڑی کرنے کے لیے، یا لمبی چوڑی ڈگریاں حاصل کرنے کے لیے نہیں آئے ہیں. یہ ہماری زندگی کا مقصد نہیں ہے. یہ ہماری زندگی کی ضروریات تو کسی حد تک ہو سکتی ہیں، لیکن یہ ہماری زندگی کا مقصد نہیں ہے. ہمارا مقصد کیا ہے؟ ہم اپنے حضرت پیر ذوالفقار احمد نقشبندی کو یہاں پر کوٹ کرنا بہت اچھا مناسب سمجھتے ہیں. وہ فرمایا کرتے ہیں کہ ہم یہاں پر اچھی زندگی گزارنے کے لیے نہیں آئے ہیں، بلکہ ہم یہاں پر اچھی موت مرنے کے لیے آئے ہیں. کیا فرماتے ہیں؟ کہ ہم یہاں پر اچھی زندگی گزارنے کے لیے نہیں آئے ہیں، بلکہ ہم یہاں پر اچھی موت مرنے کے لیے آئے ہیں. تو اب سوال ذہن میں پیدا ہوتا ہے کہ جی اچھی زندگی گزارنے کیوں نہیں آئے؟ کیا ہمارا زندگی، ہمارا دین کہتا ہے کہ تم بری زندگی گزارو؟ کیا مطلب ہے حضرت کا یہاں پر کہ اچھی زندگی گزارنے نہیں آئے؟ مطلب اس کا یہ ہے کہ ہم کس لیے آئے ہیں. اس جملے سے ہمیں ایک بات تو کلیئر ہو گئی نا، کہ ہم یہاں پر اچھی موت مرنے کے لیے آئے ہیں. تو اب ہمارے ذہن میں سوال یہ ہونا چاہیے کہ اچھی موت سے مراد کیا ہے؟ کون سی موت اچھی موت ہوتی ہے؟ کیا اچھی موت وہ موت ہوتی ہے کہ جو کہ انسان ایک بہت ہی نرم دہ بستر کے اندر لیٹے ہوئے اور اپنے خاندان کے تمام افراد کے درمیان، ان کی موجودگی میں اور ان سے ہنسی مذاق کی اور اچھے انداز میں باتیں کرتے ہوئے ایک دم سے اس دنیا سے چلا جائے، کیا یہ اچھی موت کی تعریف ہے؟ اگر یہ اچھی موت کی تعریف ہے تو ان تمام صحابہ کرام کا کیا بنے گا کہ جو کہ اپنے گھر والوں سے کوسوں دور کسی جنگل بیابان کے اندر دشمن سے برسرے پیکار حالت میں اور سخت زخموں سے چور ہو کر کے اس دنیا سے چلے گئے، جن کو لیٹنے کے لیے بستر تو کیا، کوئی چٹائی بھی دستیاب نہیں تھی، پہاڑ کی چوٹی کے اوپر، سنگلاخ چٹانوں کے اوپر، گھاس کے اوپر، درخت کے پتوں کے اوپر، یا جو بھی حالات تھے وہیں انہوں نے اپنی جان جانے آفرے کے سپرد کر دی، اور ان کے خاندان کا کوئی فرد بھی موجود نہیں تھا، یا اگر تھا تو کوئی ایک آدھ ان کے ساتھ لڑنے والے مجاہدین موجود تھے. تو کیا ان کو اچھی موت نہیں ملی؟ ان کو اچھی موت نہیں ملی؟ کیا وہ بری موت مر کر کے گئے یہاں سے؟ نہیں. کیونکہ یہ اچھی موت کی تعریف ہے ہی نہیں کہ اپنے گھر بار والوں کے ساتھ مل کر کے انسان اس دنیا سے چلا جائے. یہ اچھی موت کی تعریف ہے ہی نہیں. اچھی موت کی تعریف کیا ہے؟ اچھی موت کی تعریف ہے کہ انسان اپنے پروردگار پر ایمان کی حالت میں مرے، اللہ کی رضا کے ساتھ مرے، اللہ کی خوشنودی کے ساتھ مرے. اور یہ اچھی موت حاصل کرنے کے لیے انسان کو کرنا کیا پڑتا ہے؟ اس کو زندگی ایمان کے ساتھ اور اعمال کے ساتھ گزارنی ہوتی ہے. اگر اس کی زندگی اچھے اعمال کے ساتھ گزری ہے، ایمان کی حالت میں گزری ہے، کما تعیشون تموتون، جیسے تمہاری زندگی گزری ہوگی ویسے ہی تمہیں موت آئے گی، تو اس شخص کو موت بھی اچھی ملتی ہے، یعنی ایمان اور عمل صالح والی موت ملتی ہے، اللہ کی رضا والی موت ملتی ہے. تو اچھی موت بننے کے لیے ہم آئے ہیں، اس کا مطلب یہ ہے کہ اس اچھی موت کو حاصل کرنے کے لیے ہمیں اچھی زندگی گزارنی ہے. لیکن کون سی اچھی زندگی گزارنی ہے؟ ایمان والی اور اعمال صالحہ والی زندگی گزارنی ہے. اگر ہم اچھی زندگی گزاریں گے تو ہمیں یہ اچھی موت ملے گی جس موت کی ہر مومن کو تمنا ہوتی ہے. تو ہم سب سے پہلے تو ہمارے لیے جو بات ضروری ہے وہ یہ ہے کہ ہم اس دنیا کے اندر کر کیا رہے ہیں، ہم کیوں آئے ہیں. اگر کسی ایمان والے کو، کسی مسلمان کو یہی نہیں پتا کہ میں اس دنیا میں کر کیا رہا ہوں، میرا مقصد حیات کیا ہے، تو وہ کیا کرے گا؟ پھر کیا عمل کر سکتا ہے؟ وہ اس کی موت اچھی موت بنے گی کیسے کہ جب اس کو یہی نہیں پتا کہ میں یہاں پر کر کیا رہا ہوں، کیا میری پرائیورٹیز ہیں، کیا میری نیت ہونی چاہیے. تو اس وجہ سے مومن کے لیے نا سب سے اہم چیز جو ہوتی ہے وہ اس کی نیت ہوتی ہے. ہمارا دین تو وہ دین ہے کہ جس کی ابتدا ہوتی ہے انما الاعمال بالنیات کی حدیث مبارکہ سے. جو دین کی تفصیل ہے وہ حدیث مبارکہ کے اندر ہے. حدیث مبارکہ سے فقہاء کرام جو ہیں وہ عقائد اخذ کرتے ہیں، قرآن کو سمجھتے ہیں. قرآن کی سمجھ حدیث کے مطلب کے بغیر نہیں ہو سکتی. تو حدیث کی مدد سے جو ہے وہ عقائد بھی اخذ کیے جاتے ہیں، قرآن سے بھی اخذ کیے جاتے ہیں اور دیگر احادیث سے بھی اخذ کیے جاتے ہیں، اور حدیث مبارکہ ہی سے اعمال اخذ کیے جاتے ہیں کہ کیوں سے اعمال کرنے ہیں اللہ تعالیٰ کو راضی کرنے کے لیے. تو اس وجہ سے جو محدثین ہوتے ہیں ان کے نزدیک دین کا اصل شعبہ جو ہے نا وہ حدیث مبارکہ ہے. ان کی ریزنز جو ہے وہ اس کو اصل سمجھنے کی یہی ہے کہ بھئی پورا کا پورا دین جو ہے وہ اصل میں حدیثوں کے اوپر ڈپینڈ کرتا ہے، کیونکہ نبی علیہ الصلوۃ والسلام نے آ کر کے قرآن کو سمجھایا، نبی علیہ الصلوۃ والسلام نے قرآن کے علاوہ ہمیں بتایا کہ کیا کرنا ہے کیا نہیں کرنا ہے. تو حدیث مبارکہ کی ابتدا کیسے ہم کرتے ہیں، بخاری شریف کی ابتدا کیسے ہوتی ہے، حدیث کی اور اہم کتابوں کی ابتدا کیسے ہوتی ہے، انما الاعمال بالنیات سے، کہ سب سے پہلے تم اپنی نیت کو صحیح کرو، نیت کا استحضار حاصل کرو کہ تم جو یہ حدیث کی کتاب پڑھ رہے ہو، دین کا علم حاصل کر رہے ہو، تو تم کس نیت سے یہ علم حاصل کر رہے ہو، مقصد کیا ہے تمہارا. تو مقصد کو جب تک فکس نہیں کریں گے تو اس وقت تک ہم عمل صحیح نہیں کر سکیں گے. اور اگر بالفرض ہم نے عمل جو ہے وہ صحیح انداز سے کر بھی لیا تو بھی اس صحیح انداز سے کیے ہوئے عمل کا ہمیں فائدہ نہیں ہوگا، کیونکہ ہماری نیت صحیح نہیں تھی. عمل کے طریقے کے صحیح ہونے کی وجہ سے صرف فائدہ نہیں ہو جاتا، اس کے بارے میں ہم تفصیل سے پچھلے ہفتوں کے اندر بحث کر چکے ہیں. تو نیت کا صحیح ہونا اصل میں تو یہ شرط ہے، نیت شرط ہوتی ہے. تو مومن کی جو نیت ہوتی ہے وہ ہوتی ہے اللہ کی رضا کے لیے، اور یہ کہ وہ اس رضا کو لے کر کے اس دنیا سے جائے بھی صحیح، یعنی اس کی موت بھی اللہ کی رضا کی حالت میں آئے. تو مومن تو اس دنیا میں اچھی موت مرنے کے لیے آیا ہے، اچھی موت مرنے کے لیے آیا ہے. تو جب کوئی اس دنیا میں اچھی موت مرنے کے لیے آیا ہو تو عقلی طور پر بھی یہ بات محال ہے کہ وہ موت سے ڈرتا کیسے، وہ موت سے ڈر کیسے سکتا ہے، کیونکہ وہ تو آیا ہی یہاں پہ مرنے کے لیے.
वो तो जो कुछ भी यहां पे कर रहा है वो अच्छी मौत की खातिर ही कर रहा है। उसका तो टारगेट ही है कि मैंने मरना है, मैंने यहां पर सारी हमेशा जिंदा नहीं रहना है, मैंने यहीं पर नहीं फंस करके रहना है, ये तो मेरे लिए एक ट्रांजिट पॉइंट है, मुझे तो अपनी मंजिल पर पहुंचना है। मेरी मंजिल ये दुनिया नहीं है, इस दुनिया की आसाइशें, इस दुनिया की थोड़ी सी जो हम मजे कर लेते हैं अपने खानदान वालों के साथ, दोस्त अहबाब के साथ, रिश्तेदारों के साथ, मेरी तो ये मंजिल है ही नहीं। तो ऐसा शख्स फिर मौत से हरगिज नहीं डरता। इसी वजह से एक जिहाद में जब हजरत खालिद बिन वलीद रज़ियल्लाहु तआला अन्हु के पास मुसलमानों की चंद हजार फौज थी और उनके मुकाबले में रोमी थे जिनके पास लाखों की अजवाज थी, कई लाख उनके पास अफवाज थी और उनके पास चंद हजार थे फौजी। तो रोमियों ने उनको मैसेज भेजा कि भाई तुम हमसे नहीं लड़ सकोगे, हमारे पास लाखों की अफवाज हैं, हमारे पास चंद हजार हैं। तो खालिद बिन वलीद रज़ियल्लाहु तआला अन्हु ने उनको जवाब भिजवाया कि तुम फिक्र ना करो, मेरे साथ एक ऐसी कौम है, मेरे साथ एक ऐसी कौम है जो मौत से इस तरह मोहब्बत करती है कि जैसे तुम लोग शराब के प्याले को पीने को महबूब समझते हो अपने लिए, जिस तरह तुम शराब के प्याले से मोहब्बत करते हो ना कि इसको पिएंगे तो हमें मजा आएगा, हम अपने गम भूल जाएंगे, उसी तरीके से मेरे साथ एक ऐसी फौज है। अब वो चंद हजार हो चंद सौ हो इससे फर्क नहीं पड़ता, वो तो यहां पर मरने के लिए आए हैं, जीतने के लिए आए हैं। अगर उनकी जीत आखिरत में रखी हुई है तो वो भी उसको मंजूर, उनको मंजूर है, अगर उनकी जीत इस दुनिया में रखी हुई है वो भी उनको मंजूर है। वो रिजल्ट्स के लिए नहीं आए हैं, इस दुनिया के रिजल्ट्स के लिए यहां पर नहीं आए हुए। तो ये थे मोमिनी, ये थे ईमान वाले, ये थे सहाबाए कराम। और सहाबाए कराम के जो तरबियत याफ्ता लोग होते थे, ताबईन तबा ताबईन, ये उनकी प्रायोरिटीज होती थी, उनका सोचने का अंदाज होता था। इसी को अल्लामा इकबाल ने जो शिकवे के अंदर अपने अशआर लिखे तो फरमाते हैं ईमान वालों को उस जमाने के डिस्क्राइब करते हुए कि ए अल्लाह, थे हमी एक तेरे मार का आराम में, हम तेरे लिए लड़ने वालों में हमी तो थे हमी एक तेरे मार का आराम में, खुशकियों में कभी लड़ते कभी दरियाओं में, कभी कहीं लड़ रहे हैं दुश्मनों के साथ, कभी कहीं लड़ रहे हैं, खुशकियों में कभी लड़ते कभी दरियाओं में, दी अजाने कभी यूरोप के कलीसाओं में, दी अजाने कभी यूरोप के कलीसाओं में, कभी अफ्रीका के तपते हुए सहराओं में, शान आंखों में ना जचती थी जहांदारों की, इन लोगों की कोई किसी चीज से ये इंप्रेस नहीं होते थे, दुनिया की कोई चीज इनको मरऊब नहीं कर सकती थी, शान आंखों में ना जचती थी जहांदारों की, कलमा पढ़ते थे हम छांव में तलवारों की, तलवारों की छांव में हम अल्लाह ताला को याद किया करते थे, हम अल्लाह ताला की याद से वहां भी जाकर के गाफिल नहीं हुआ करते थे, हम वहां पर भी नमाज तर्क नहीं किया करते थे, हम वहां पर भी अल्लाह की याद से गाफिल नहीं हुआ करते थे। तो ये हमारी जिंदगी हुआ करती थी। तो उसकी वजह क्या होती है? उसकी वजह यही सिंपल सी चीज होती है कि मोमिन इस दुनिया के अंदर रहने के लिए नहीं आया है, बल्कि इस दुनिया के अंदर आखिरत का सामान इकट्ठा करने के लिए आया। तो वो मौत से नहीं डरता। तो मोमिन के सामने तो अल्लाह रब्बुल इज्जत का कुरान होता है जो कि उसको बार बार याद दिलाता रहता है कि इज़ा जा अजलुहुम ला यस्ताखिरू नसाअतुम वला यस्तक़दिमून, कि जब तुम्हारी मौत आने वाली है ना, जब उनकी मौत लिखी हुई है, जब वो आने वाली है, तो उसको ना तो देर से, ना तो पुश अवे किया जा सकता है, ना उसको मुअख्खर किया जा सकता है, और ना उसको मुकद्दम किया जा सकता है, ना उसको करीब लाया जा सकता है। यही कुरान है जो कि हमें याद दिलाता है मा असाब मिन मुसीबतिन, कि कोई मुसीबत तुम तक नहीं पहुंच सकती, बल्कि अगर लफ्जी तर्जुमा किया जाए इस लफ्ज मुसीबा का, तो मुसीबा तो हर उस चीज को कहते हैं कि जो कि हम तक पहुंचती है। असाबा युसीबो इसाबतन फहुआ मुसीबतुन,
پہنچنے والی چیز چاہے اچھی چیز پہنچنے والی ہو چاہے بری چیز پہنچنے والی ہو، کوئی بھی پہنچنے والی چیز تم تک نہیں پہنچ سکتی الا باذن اللہ، سوائے اللہ تعالی کی مرضی کے۔ کیا مطلب؟ کہ کوئی کیڑا تمہارے اوپر آ کر کے چل نہیں سکتا، چڑھ نہیں سکتا جب تک کہ اللہ کی مرضی نہ ہو۔ کوئی بارش کا قطرہ تمہارے تک پہنچ نہیں سکتا جب تک کہ اللہ کی مرضی نہ ہو۔ کوئی ہوا کا جھونکا تم تک نہیں پہنچ سکتا جب تک کہ اللہ کی مرضی نہ ہو۔ کوئی بیماری تم تک نہیں پہنچ سکتی جب تک کہ اللہ کی مرضی نہ ہو۔ اور موت، اس کے بارے میں تو ہم نے الگ سے کئی بار قرآن کے اندر تمہیں یاد دلایا ہے کہ اذا جاء اجلهم لا يستأخرون ساعة ولا يستقدمون، تم اس کو آگے نہیں کر سکتے، پیچھے نہیں کر سکتے۔ اللہ تعالیٰ نے جو تمہارے لیے لکھ دیا ہے وقت موت کا، اسی وقت موت آئے گی۔ اینما تکونوا یدرککم الموت، جہاں کہیں بھی جا کر کے تم چھپ جاؤ، تم اپنے آپ کو لاک ڈاؤن میں بند کر لو، تم اپنے آپ کو کوارنٹین کر لو، یدرککم الموت، موت تمہارے پاس پہنچ جائے گی۔ لیکن یہ اسی وقت پہنچے گی جب یہ اللہ تعالیٰ کے اذن میں ہے، نہ تو اس سے دیر سے پہنچے گی اور نہ اس سے پہلے پہنچے گی۔ اگر تم حفاظتی تدابیر کر لو گے، پھر بھی موت نے اسی وقت پہنچنا ہے کہ جب وہ تمہارے لیے لکھی ہوئی ہے، اور اگر تم حفاظتی تدابیر نہیں کرو گے تب بھی موت نے تم تک اسی وقت پہنچنا ہے جب وہ تمہارے لیے لکھی ہوئی ہے۔ اسی ٹاپک کو ہم نے بہت تفصیل کے ساتھ پچھلے جمعے کے بیان کے اندر آپ کے سامنے رکھا تھا۔ اللہ کی مرضی ہوئی وہ بیان ریکارڈ نہیں ہوا، اس کے اندر اور بھی بہت ساری تفصیلات تھیں، سب کو تو ہم ریکیپ نہیں کر سکتے، لیکن شارٹ سمری اس کی یہی تھی کہ پھر ہم حفاظتی تدابیر کرتے کیوں ہیں؟ ایمان والے ہونے کے باوجود، قرآن کے اوپر یقین رکھنے کے باوجود، دیندار مسلمانوں میں شامل ہونے کے باوجود، قرآن کے ایک ایک لفظ پر ایمان رکھنے کے باوجود، حتیٰ کہ جو قرآن کی محکم آیتیں ہیں جن کا کوئی ایک سے زیادہ معنی نہیں ہو سکتا، ان کے اوپر ہمارا پکا ایمان ہے کہ ہاں اس کا یہی معنی ہے جیسا کہ لکھا ہوا ہے قرآن کے اندر، ان کے اوپر ایمان رکھنے کے باوجود ہم پھر حفاظتی تدابیر کیوں کرتے ہیں؟ حتیٰ کہ ہم کیا کرتے ہیں، ہمارے بڑے ہمیں کرنے کے لیے کہتے ہیں، اللہ والے ہمیں کرنے کے لیے کہتے ہیں، علماء اور مشائخ ہمیں کرنے کے لیے کہتے ہیں۔ اس کی کیا وجہ ہے؟ اس کی وجہ جو ہے وہ صرف اور صرف سنت رسول صلی اللہ علیہ وسلم ہے، کیونکہ نبی علیہ الصلوۃ والسلام جو ہیں وہ بھی اس تقدیر کی حقیقت سے واقف تھے، ہم سے زیادہ واقف تھے، ہم سے بہتر سمجھتے تھے کہ موت کو ٹالا نہیں جا سکتا، بیماری کو روکا نہیں جا سکتا، جو اللہ تعالیٰ نے مقدر میں لکھ دیا ہے وہ ہو کے رہے گا۔ لیکن نبی علیہ الصلوۃ والسلام نے حکم فرمایا ہمیں کہ فلانے فلانے تم اقدامات کرو، اور فلانے فلانے طریقے سے جو ہے وہ تم بیمار لوگوں سے دور رہو وغیرہ، اور ان باتوں کو پھر ہمارے آج کے احوال میں 21ویں صدی میں، جبکہ فلانا وائرس آ گیا، کرونا وائرس آ گیا، یا چند سال پہلے جو ہے وہ ایبولا وائرس آ گیا، یا اس سے پہلے جو ہے وہ سارس وائرس آ گیا، یا اس سے پہلے جو ہے وہ کوئی اور قسم کا وائرس آ گیا، تو ان سب سے بچنے کی ریزن کیا ہے؟ ان سے آپ بچ نہیں سکتے، حفاظتی تدابیر تم نے اختیار کرنی ہے۔ یہ ہمارے علماء ہمیں ہمارے احوال کے مطابق بتاتے ہیں، اور ان علماء کی بات ماننا جو ہے یہ خود قرآن کریم کا حکم ہے، اسی قرآن کا حکم ہے جو قرآن ہمیں کہتا ہے کہ موت کو تم ٹال نہیں سکتے، وہی قرآن جو ہمیں یہ بار بار یاد دلاتا ہے کہ تم کچھ بھی کر لو موت نے تم تک پہنچ جانا ہے، وہی قرآن ہمیں حکم دیتا ہے اطیعوا اللہ واطیعوا الرسول واولی الامر منکم۔ پچھلے ہفتے کا سارا بیان آپ کے ریکارڈ کے لیے خاطر وہ یہ تھا، ریکارڈ کی خاطر وہ یہ تھا کہ یہ جو اطیعوا اللہ واطیعوا الرسول واولی الامر منکم ہے، اٹ آل بوائلز ڈاؤن ٹو ون تھنگ، یہ ہے نا کہ اللہ کی اطاعت کرو اور رسول کی اطاعت کرو، اور اپنے درمیان جو اولو الامر ہیں جن کو کہ سیاسی اتھارٹی اور پولیٹیکل اتھارٹی یا سلطان کہا جاتا ہے ان کی اطاعت کرو۔ تو یہ جو تینوں کی اطاعت ہے الگ الگ کیوں بیان کی گئی ہے؟ یہ ہم نے پچھلے ہفتے ڈسکس کیا تھا، اور ہم نے یہ ڈسکس کیا تھا کہ ان تینوں کا جو لب لباب ہے وہ یہ ہے کہ اپنے علماء کرام کی اطاعت کرو،
کیونکہ علماء کرام ہی جو ہیں وہ اطیع اللہ بھی تمہیں سمجھاتے ہیں کہ قرآن کے اندر جو احکامات آئے ہیں ان کو کیسے ایگزیکیوٹ کرنا ہے، تمہارے اوپر یہ کیسے اپلائی ہوتے ہیں، یہ علماء کرام ہی ہمیں ایکسپلین کرتے ہیں. آپ خود قرآن کا ترجمہ اٹھا لیں یا قرآن کی عربی اٹھا لیں، آپ خود ان احکامات کو سمجھ ہی نہیں سکیں گے. تو علماء نے بتانا ہوتا ہے. اطیع الرسول یہ بھی علماء ہی نے بتانا ہوتا ہے، اس لیے کہ اگر علماء کو اس پکچر سے نکال دیں تو اطیع اللہ و اطیع الرسول میں کوئی فرق نہیں رہ جاتا، دونوں ایک ہی چیز ہے. نبی علیہ الصلوۃ والسلام نے کوئی ایسا حکم نہیں دیا جو کہ اللہ تعالیٰ کا حکم نہیں تھا. تو دونوں کو الگ الگ کیوں بیان کیا؟ کیونکہ اطیع الرسول کو بھی ایکسپلین کون کرتا ہے؟ ہمیں علماء کرام ایکسپلین کرتے ہیں. اور جہاں اول الامر کی بات آتی ہے تو اول الامر بھی جو ہیں وہ بھی باؤنڈ ہیں علماء کرام کے حکم کے مطابق امر کرنے کے. وہ دنیاوی ضروریات اور دنیاوی ایڈمنسٹریشن معاملات کے اندر وہ عوام کو حکم کر سکتے ہیں، لیکن کسی بھی ایسے امور کے اندر جس کے اندر عقائد اور اعمال دینیہ کا دخل ہوتا ہو، اس کے لیے ان کے لیے لازم ہے کہ وہ علماء کرام کی اپروول کے ساتھ عوام کو حکم کریں. تو اول الامر منکم بھی جو ہے بوائلز ڈاؤن ٹو علماء کرام. تو ہم یہ حفاظتی تدابیر کیوں لے رہے ہیں؟ یہ ہم علماء کرام کے حکم کی اطاعت کی وجہ سے لے رہے ہیں، موت سے ڈرنے کی وجہ سے نہیں لے رہے، موت کو اوائڈ کرنے کے لیے نہیں لے رہے. یہ تو ایک اوور آل انڈرسٹینڈنگ ہو گئی کہ ہم کس وجہ سے احتیاطی تدابیر کر رہے ہیں، یعنی اس کو کہہ سکتے ہیں نقلی انڈرسٹینڈنگ، کہ ہم قرآن اور حدیث اور جو فقہا کے اقوال ہیں ان سب سے اگر ہم ڈیڈیوس کریں چیز کو تو پتا چلے گا کہ ہم موت کو اوائڈ کرنے کے لیے نہیں کر رہے ہوتے ہیں حفاظتی تدابیر، بلکہ اطیع اللہ و اطیع الرسول و اولی الامر منکم کے حکم کو ایگزیکیوٹ کرنے کے لیے حفاظتی تدابیر کر رہے ہوتے ہیں. اب اگر آ جائیں آپ ذرا عقلی دلیل کے اوپر یا مشاہداتی دلیل کے اوپر، تو اب تھوڑا سا اخباروں کو اٹھا کر کے دیکھ لیں بھائی، تھوڑا سا ارد گرد کے احوال کو اٹھا کر کے دیکھ لیں. یقین ہے ساجد کو کہ آپ کے آبزرویشن کے اندر بہت ساری چیزیں آئی ہوں، کیونکہ یقین ہے کوئی ایسا تو شاید ہے نہیں کہ جو کہ واٹس ایپ سے اپنے آپ کو دور کر کے رکھا ہوا، سوشل میڈیا سے اپنے آپ کو یا میڈیا سے، پرنٹ میڈیا سے، الیکٹرانک میڈیا سے بچ کر کے رہ رہا ہو. ساری جو ہے وہ ان کے پاس خبریں خوب ساری آ رہی ہیں. تو یہ جو خبریں آ رہی ہیں ان سے ہمیں کیا پتا چل رہا ہے؟ لوگ اس کا کیا ایک حل، ایک واحد حل اس وائرس سے بچنے کا وہ کیا بیان کر رہے ہیں؟ گورنمنٹس ہوں یا ڈاکٹرز ہوں، ہیلتھ منسٹریز ہوں، کیا ہے ان کے پاس واحد حل؟ سوشل ڈسٹینسنگ، یہی ہے نا ان کے پاس واحد حل، سوشل ڈسٹینسنگ. کیا مطلب؟ کہ آپ ایک دوسرے سے الگ ہو جائیں، آپ سیلف کوارنٹین کر لیں. تو ایک چھوٹی سی بھی عقل رکھنے والا انسان، ایک بنیادی فہم رکھنے والا انسان کیا اپنے آپ سے یہ سوال نہیں کر سکتا کہ کیا یہ پوسیبل بھی ہے؟ Is it even practically possible to completely quarantine yourself? کہاں تک کوارنٹین کریں گے آپ؟ کس کس چیز سے کوارنٹین کریں گے آپ؟ کس کس سے کوارنٹین کریں گے آپ؟ کیا ہر بندہ، اصل میں کوارنٹین کا جو کانسیپٹ ہے نا وہ تو ان لوگوں کو تو پتہ ہی نہیں ہے کوارنٹین ہوتا کیا ہے. کوارنٹین کا کانسیپٹ اگر سمجھنا ہے نا تو ہمارے مشائخ کے پاس جانا پڑے گا. انہوں نے ایک چیز بنائی تھی خانگاہ، خانقاہ جس کو کہتے ہیں، اس کو اصل میں فارسی میں کہتے ہیں خانے گاہ، وہ تھا کوارنٹین. کیونکہ اس کے اندر نا چھوٹے چھوٹے خانے بنے ہوئے ہوتے تھے، خانقاہ کے اندر چھوٹے چھوٹے خانے بنے ہوتے تھے جس کے اندر صرف ایک بندہ ہوتا تھا اور اس کے لیے ایک مسلح بچھا ہوتا تھا، اسی مسلح کے اوپر وہ نماز پڑھتا تھا اور اسی مسلح کے اوپر وہ لیٹ کر کے آرام کرتا تھا، وہ باہر نہیں جا سکتا تھا، وہ کسی دوسرے سے نہیں ملتا تھا. یہ ہوتا تھا کوارنٹین، یعنی دس از دا بیسٹ دیٹ یو کین ڈو، جو کہ کوئی بھی کرنے کے لیے تیار نہیں ہے، کوئی بھی نہیں کر سکتا اور نہ کرنے کے لیے تیار ہے آج کے دور کے اندر. آپ کون سی کوارنٹین کی بات کر رہے ہیں بھائی؟ آپ نے لاک ڈاؤن کر دیا تو جب آپ تھوڑی دیر کے لیے کھولتے ہیں لوگوں کو کہ ہاں جی پنجروں سے باہر نکلو اور جاؤ باہر، تو کہاں جاتے ہیں یہ لوگ؟ بازاروں میں نہیں جاتے. بازاروں کے اندر جو اشیاء پڑی ہوئی ہیں شیلفز کے اوپر، ان شیلفز کو وہ جو ساری چیزیں ہوتی ہیں وہ کوئی ڈی سینیٹائزڈ ہوتی ہیں، وہ ساری چیزیں दूध का जो गैलन पड़ा हुआ होता है और सब्जियां पड़ी हुई होती हैं और फ्रूट्स पड़े हुए होते हैं और न जाने क्या क्या चीजें पड़ी हुई होती हैं, वो किसने सैनिटाइज किया हुआ होता है उन चीजों को? किसी ने सैनिटाइज नहीं किया होता। अच्छा जी चलिए, हम तो होम डिलीवरी करवा लेते हैं, हम तो जी कॉल करते हैं वो होम डिलीवरी। अच्छा होम डिलीवरी कौन कर रहा होता है? कोई रोबोट होम डिलीवरी कर रहा होता है? वो चाइना में ना उन्होंने चाय डिलीवर करने के लिए, कोरोना के जो पेशेंट्स थे उनको चाय डिलीवर करने के लिए एक रोबोट बना लिया था। तो वो रोबोट जो है ना वो ट्रेस के अंदर चाय लेकर के जाता था और जाकर के जो है वो बेल बजाता था और पेशेंट को कहता था कि तुम्हारी चाय जो है ना वो इस वाले शेल्फ के अंदर पड़ी हुई है। वो पेशेंट जल्दी से उस चाय को उठा लेता था और बंद करके अंदर चला जाता था। ये उनके नजदीक बेस्ट क्वारंटीन थी भाई, किसी का मर्ज जो है ना, किसी का वायरस जो है किसी दूसरे बंदे को ना लगे। तो हम तो इतना भी नहीं कर रहे हैं, अगर बच्चे के उसमें भी फुल क्वारंटीन तो नहीं हो सकती, लेकिन हम तो उतना भी नहीं कर रहे हैं, हम तो अपने बच्चों के साथ रह रहे हैं, हम तो जो है वो कभी बाहर निकलते हैं। अच्छा दिस वायरस इज, मैंने थोड़ी तहकीक करी, भाई साहब से भी पूछा जो डॉक्टर है और खुद भी तहकीक करी, पता चला कि वायरस जो है ना ये ड्रॉपिंग से नहीं फैलता कि जी आपने छींक मारी है तो आगे किसी बंदे को जब आपकी छींक लगेगी ना तभी आपको वायरस होगा, और खांसी किसी के मुंह पे करी है तो खांसी जब उसके मुंह पे पड़ेगी तब उसको वायरस होगा, या किसी चीज के ऊपर ये खांसी पड़ी हुई है आपकी तो उस चीज को वो हाथ लगाएंगे तब उनको वायरस होगा। नो, WHO की रिसर्च ये बता रही है कि दिस वायरस इज एयरबोर्न। एयरबोर्न समझते हैं, जिस तरह से जहाज उड़ता है ना हवा के अंदर, तो वो एयरबोर्न होता है, इट्स कैरीड बाय एयर, दिस वायरस इज एयरबोर्न। यानी आप किसी ग्रोसरी स्टोर के अंदर जा रहे हैं, आप सुपरमार्केट के अंदर जा रहे हैं, बहुत बड़ी सुपरमार्केट, उसके अंदर जो फिजा मौजूद है उस फिजा के अंदर ये वायरस मौजूद है, आपको नहीं पता। और ये फजा के अंदर इनकी रिसर्च के मुताबिक, जो कि गलत भी हो सकती है, ये 2 घंटे तक परसिस्ट करता है उस फिजा के अंदर, 2 घंटे तक, इनकी तहकीक के मुताबिक। और किसी चीज के ऊपर डिपेंडिंग ऑन द सर्फेस, ये किसी चीज के ऊपर 24 घंटे परसिस्ट करता है, किसी चीज के ऊपर ये 12 घंटे परसिस्ट करता है, किसी चीज के ऊपर कुछ और टाइम के लिए प्रोसेस करती है। तो सारी इनके स्पेकुलेशन की हद तक की तहकीक है, कोई एक्यूरेसी तो थोड़ी है इसके अंदर, कोई यकीन की हद के दर्जे में तो कोई भी नहीं कह रहा कि एग्जैक्टली ये क्या होता है। सब जो है स्पेकुलेशन, सब जो है वो एक तखमीना है ये, और इसको धोने का भी क्या है, साबुन पानी से धो लो सब साफ हो जाएगा। अच्छा साबुन पानी से आप क्या क्या चीज धो सकते हैं? क्या हर चीज को पकड़ने के बाद आप साबुन पानी से कर सकते हैं कि नहीं कर सकते हैं? इन शॉर्ट ये कि इतनी तफसील में जाने की हमें जरूरत तो नहीं है। इन शॉर्ट द आंसर इज और द प्रॉब्लम इज कि यू कैन नॉट अवॉइड दिस वायरस, whether you like it or not, you cannot avoid this virus. आप नहीं कर सकते। And this, all of this, based on the assumption कि जो आपको चीजें बता रहे हैं ना, ये बातें बिल्कुल ठीक है कि ये एयरबोर्न होता है और ये चीजों के ऊपर droplets के जरिए से ट्रांसफर होता है और ये ऐसे होता है वैसे होता है, इन चीजों को हक समझ करके, जैसे कि हमने समझा हुआ भी है, हक समझ करके नतीजा ये निकलता है हम इसको अवॉइड कर ही नहीं सकते। इसलिए कि हमें खाने पीने के लिए चीजें भी चाहिए, हमें एक दूसरे के साथ मिलना भी है, हमने एक दूसरे की जरूरियात भी पूरी करनी है, हम कंप्लीटली क्वारंटीन कर ही नहीं सकते एक दूसरे को। तो ये सारे तो हमने फैलाई भी है ना सारी की सारी, माशाल्लाह जो हमारे नेक परहेजगार मुत्तकी मीडिया वाले जो हैं तो उन्होंने सच जो है वो दुनिया के अंदर फैलाया हुआ है, क्योंकि वो सच के अलमबरदार है, सच के अलमबरदार है, हक परस्त है वो असल में हमारे। तो उन्होंने जो सच फैलाया हुआ है उस सच के मुताबिक हमने आमन वसद अपना कहा है हर चीज के ऊपर, और वही जो है वो हमें ये भी बता रहे हैं कि हाँ जी फलाने मुल्क के अंदर ये शुरू हुआ था और वहां पर उन्होंने काबू पा लिया, इसके ऊपर उधर काबू पा लिया, इधर काबू पा लिया, और कैसे काबू पाया जी, जरा ये भी तो बताएं कैसे था, वो डंडे मार मार के काबू पाया जी, डंडे मार के काबू पाया, तो इस वजह से हमें भी डंडे मारने जरूरी है। तो प्योर सिंपल लॉजिक भी अगर हम अपनी अकल को इस्तेमाल करना शुरू हो जाए ना तो भी बहुत सारी चीजें हमारे सामने क्लियर हो जाती है। लेकिन मसला यह है कि हम जिस जमाने में रह रहे हैं ना, यहां पर अकल को इस्तेमाल करने के लिए हमें मौका ही नहीं दिया जा रहा होता। आप देख लें इतनी मसरूफ जिंदगी, वैसे तो शटडाउन हो गई है, हर चीज तो शटडाउन हो गई है ना, घर में बैठे हुए हैं ना, ये इंटरनेट क्यों नहीं शटडाउन होता है जी, इंटरनेट क्यों नहीं शटडाउन होता, ये मीडिया आउटलेट्स टेलीविजन क्यों नहीं शटडाउन होता, क्या इनके अंदर क्या रोबोट्स काम कर रहे होते हैं? इंटरनेट सेंटर्स के अंदर रोबोट काम कर रहे होते हैं, मीडिया आउटलेट्स के अंदर रोबोट काम कर रहे होते हैं, इनके जो ये एंकर्स जो होते हैं कि ये कंप्लीटली क्वारंटीन के तरीके से जो काम कर रहे होते हैं, क्या इनको वायरस नहीं हो सकता? क्या इनके जरिए से जो है वायरस पूरी दुनिया में नहीं फैल सकता? इनको क्यों नहीं शटडाउन करते? इसलिए क्योंकि आपके दिमागों को कंट्रोल करने के लिए यही तो लोग हैं, इसके जरिए से तो आपके दिमाग को कंट्रोल करना है। अगर इसको भी शटडाउन कर लेंगे तो फिर आप तो आजाद हो जाएंगे, आपके दिमाग आजाद हो जाएंगे, आपके बदन बेशक आजाद ना हो, बाहर पुलिस खड़ी हुई हो आपको बाहर ना निकलने दे, आपका जिस्म आजाद ना हो आपका दिमाग आजाद हो जाएगा। एंड दे डू नॉट केयर अबाउट योर बॉडीज, नो वन केयर्स अबाउट योर बॉडीज, ऑल दे केयर अबाउट इज योर हार्ट, इज योर सोल, इज योर ब्रेन, इसके बारे में फिक्र है सबको। और इसकी आजादी जो है वो किसी कीमत पर अफोर्ड नहीं की जा सकती कि आप आजादाना सोचना शुरू कर दें। तो मकसद ये है कि जो ईमान वाला होता है ना वो रेले में नहीं चल रहा होता, रेले में क्या ना गोइंग विद द फ्लो, जैसे सारी दुनिया जिस तरफ दौड़ रही है ना मैं भी उसी तरफ दौड़ना शुरू हो जाऊंगा विदाउट इवन एस्किंग माई सेल्फ कि मैं क्यों दौड़ रहा हूं, मैं क्यों जा रहा हूं उस तरफ। ये ईमान वाला नहीं होता, इसलिए कि अगर वो ऐसे करेगा चाहे वो किसी भी तरफ कर रहा हो, चाहे वो खाना काबा की तरफ क्यों ना दौड़ रहा हो, ये भी एक मुसीबत है ना। हम समझते हैं कि जी जब शराब खाने की तरफ दौड़ेंगे बस यही एक गुनाह है या यही एक नुकसान की बात है, शराब खाने की तरफ दौड़ना नुकसान की बात है। हम इस बात को भूल जाते हैं कि अगर हम खाना काबा की तरफ दौड़ रहे हैं और हमारी नीयत में कुछ भी नहीं है, हमने नियत ही नहीं करी, हमें पता ही नहीं कि हम क्यों दौड़ रहे हैं खाना काबा की तरफ, तो वो दौड़ना भी हमारे लिए नुकसान है। खाने काबा अल्लाह के घर की तरफ दौड़ना भी हमारे लिए नुकसान है। कैसे भला? बड़ा नेकी का काम है, मस्जिद की तरफ कदम उठाने की वजह से जो है वो नेकियां मिलती हैं, और यहां पे अल्लाह के घर की आप बात कर रहे हैं कि वहां भागने की वजह से आपको नुकसान होगा, कैसे भला? अल्लाह ताला कुरान में इरशाद फरमाते हैं वल असर इन्नल इंसान लफी खुसर इल्लल्लज़ीना आमनू वअमिलुस सालिहात। वल असर कसम है जमाने की, इन्नल इंसान लफी खुसर कि बेशक इंसान घाटे में है, खसारे में है। नहीं समझ में आती ये आयत, कहां तक इसकी परवाज है इस आयत की, कहां तक ये आयत लेके जाती है। अल्लाह ताला जज़ाए खैर अता फरमाए हमारी तरफ से अरबों खरबों हमारे मशायख को जिन्होंने इसको खोला। खुसर कहां पर होता है? ट्रेड में होता है, जब आप कारोबार करते हैं ना उसमें खुसर होता है। इंसान की जिंदगी के वक्त की कसम खाई गई है और फरमाया जा रहा है कि तुम सब के सब खसारे में हो। क्या मतलब? कि तुम्हारे पास जो वक्त है वो तुम्हारा रासुल माल है, तुम्हारा कैपिटल है। यू हैव टू इन्वेस्ट दैट कैपिटल इन गुड आमाल, वो तुम अच्छे आमाल के अंदर इन्वेस्ट करोगे तब तुम्हें फायदा होगा। अगर तुम बुरे आमाल में इन्वेस्ट कर दोगे तो तुम्हें नुकसान होगा। इतनी बात तो चले एक आम इंसान को भी समझ में आ जाती है। अगर बुरे आमाल में अपने वक्त को इन्वेस्ट करोगे तुम्हें नुकसान होगा, लेकिन इसकी परवाज इससे भी आगे जाती है। क्या फरमाया? अगर तुम अपने कैपिटल को किसी चीज में इन्वेस्ट नहीं करोगे, बस ऐसे ही उसकी होल्डिंग करना शुरू हो जाओगे, तो यह वक्त एक ऐसा कैपिटल है जो कि पिघलता है। यू आर लूजिंग टाइम, यू आर लूजिंग योर आवर्स, यू आर लूजिंग योर लाइफ। तुमने नियत नहीं करी किसी अमल के अंदर, तुम ऐसे ही खाने काबे की तरफ दौड़े चले जा रहे हो बिकॉज एवरीवन एल्स इज रनिंग लाइक दैट। सब भागे चले जा रहे हैं, तुम भी भागे चले जा रहे हो दूसरों को देख करके। तो तुम इस भागने में अगर नियत कर लेते तो तुम्हें फायदा हो रहा होता, चूंकि तुमने नियत नहीं करी है भेड़ चाल की वजह से तुम भाग रहे हो तो तुम नुकसान उठा रहे हो। तुम्हें तो नियत करनी चाहिए थी इस भागने के अंदर, नियत नहीं करी तुमने, तुम्हारा यह अमल तुम्हें सवाब नहीं दे रहा, अगर दे भी रहे तो थोड़ा सा सवाब दे रहे हैं। तुम्हें तो उसके ऊपर 10,000 नेकियां कमानी चाहिए थी और तुम सिर्फ 10 नेकियां कमा रहे हो, तो क्या यह नुकसान नहीं है? क्या यह घाटा नहीं है? क्या यह खसारा नहीं है? तो ईमान वाले की तो सारी की सारी जिंदगी नियत के साथ कटती है, एक एक अमल नियत के साथ कटता है। और यह चीज हमारे ऊपर इस वक्त और भी ज्यादा क्यों अप्लाई हो रही है? सारे के सारे बैठे हुए हैं लॉकडाउन के अंदर, दफ्तर जा नहीं सकते, दफ्तर तो क्या मस्जिद नहीं जा सकते, अब किधर जाके नेक अमाल करेंगे? जितने नेक अमाल करने हैं घर में करने, जो कुछ भी करना है घर में करना है, और घर के अंदर बेगम साहिबा भी है और घर के अंदर बच्चे भी हैं माशाल्लाह एक से एक, हर उम्र के बच्चे हैं, 2 साल का भी है, 4 साल का भी है, 10 साल का भी है, 15 साल का भी है,
और घर के अंदर किसी के यहां बुजुर्ग भी हैं, वो भी उनकी भी नीड्स होती हैं, उनकी भी डिमांड्स होती हैं। तो अब कहां से मुसल्ले की इबादत करेंगे ये हजरत वाला जिनके ऊपर मस्जिद के दरवाजे बंद कर दिए गए। पहले तो ये भाग जाया करते थे ना घर से, मस्जिद में जाकर के पनाह लेते थे, बच्चों से पनाह, बीवी से पनाह, बुजुर्गों से पनाह, जिम्मेदारियों से पनाह, सो कॉल्ड मस्जिद में जाके पनाह लेते थे ये हजरत वाला। अब तो उधर भी नहीं भाग सकते, अब तो करना जो है ना वो इधर ही करना है, इनके साथ ही करना है, इन बच्चों के साथ ही करना है। नहीं करेंगे तो फिर दंगा फसाद होगा, बेगम साहब के साथ मुंह मारी होगी, कहीं से कुछ पढ़ रही होगी, कहीं से कुछ सुनने को मिल रही होगी। तो अब जो है ना असल दीन का मजा आएगा, असल दीन जो है ना वो तो अब समझ में आएगा कि कैसे अल्लाह ताला को राजी करना है। ना हजर अच्छा है, ना विसाल अच्छा है, ना मस्जिद में भागना अच्छा है, ना घर में रहना अच्छा है, या जिस हाल में रखे वही हाल अच्छा है। यह है असल दीन, यार यानी परवरदिगार जिस हाल में रखे उसी हाल में परवरदिगार को तुम राजी करो। उसी काम के अंदर बच्चे का डायपर भी चेंज करना है ना, उसमें भी अल्लाह की रजा की नियत करके डायपर चेंज करो। घर के बर्तन भी धोने हैं ना, उसी में अल्लाह की रजा की नियत करके बर्तन धो। बच्चों को गोद में उठाना है, बीबी की मदद करनी है, उसी मदद के अंदर बच्चे को गोद में उठाने के अंदर अल्लाह की रजा की नियत करके बच्चे को गोद में उठाओ। घर के अंदर झाड़ू पोछा करना है, इसलिए कि अब हाउस बॉय साहब भी रुखसत हो चुके हैं, क्योंकि वो बाहर से वायरस लेकर के आ रहे थे या आ सकते थे, वायरस फैला सकते थे और कर्फ्यू लग गया। अब तो हाउस बॉय भी नहीं आ सकता, अब तो झाड़ू पोछा भी खुद ही करना पड़ेगा। तो झाड़ू पोछे के अंदर भी अल्लाह की रजा की नियत करोगे तो वो वक्त भी तुम्हारा फायदेमंद हो जाएगा। बाथरूम भी साफ करना पड़ेगा, अब हाउस बॉय और मेड आकर के बाथरूम भी साफ नहीं कर सकती है, तो बाथरूम साफ के अंदर भी अल्लाह की रजा की नियत करो ताकि तुम्हारी जिंदगी का एक एक लम्हा जो है वो फायदेमंद बन जाए, एक एक लम्हा। बच्चों को होमवर्क करना है, क्या सारी बीवी की जिम्मेदारी है कि वही बच्चों को होमवर्क करवाएगी? बच्चों को कुछ करवाना है, पढ़ाना है, किसने लगाई है बीवी की जिम्मेदारी? तरबियत तो वैसे भी बाप की जिम्मेदारी होती है, तालीम भी बाप की जिम्मेदारी होती है, और बीवी को ऐसे रखना कि वो बच्चे की अच्छी तरबियत करे ये भी बाप की जिम्मेदारी होती है। तो सारा काम जो है ना ये अल्लाह ताला ने, ये जो रिजालुल्लाह है ना, रिजालुल्लाह और रिजालु कव्वामून अला निसा, जो कि सारे रिजाल को याद रहती है, ये ऐसे फ्री में नहीं कव्वामून बना दिया गया, फ्री में नहीं कवामून की सर्टिफिकेट मिल जाता है और तमगा मिल जाता है ना, उसके लिए तो जरा कटवाना होता है अपने आप को। साहबा ने तो फिर कटवाया था जाकर के तलवारों के आगे, हमने तो कभी तलवार की शक्ल नहीं देखी सवाई म्यूजियम्स के, तो हम कहां से वो कवामून अलनिसा हो जाएंगे। तो भाई अपने आप को इस तरीके से कटवाएंगे ना अपने घर के अंदर, चार दीवारी के अंदर, तो हम भी रिजाल बन पाएंगे, वरना ऐसी फ्री में एजेंट ये नहीं रिजालिंग क्या कहते हैं उसको, अंग्रेजी और अरबी को मिला करके, ये ऐसी फ्री में नहीं मिल जाती ना ये सारी चीजें। तो इन नमल आमाल बिन्नियात, हम उस दीन के पैरोकार हैं कि जिसके अंदर सारे आमाल का दारोमदार नियतों पर होता है, सिर्फ नमाज रोजे के आमाल का दारोमदार नहीं होता, हर अमल का दारोमदार नियत पे होता है, और हम हर अमल को जो है वो अपने लिए अच्छी मौत के कमाने का सबब बना सकते हैं। तो हम जिन हालात से गुजर रहे हैं, इन हालात में अपनी जिंदगी को जाया करने के बजाय इन हालात के अंदर जो काम हम कर रहे हैं उनके अंदर अल्लाह की रजा की नियत करनी चाहिए। ठीक है, आपको बहुत सारे लोग बहुत सारे अमाल बता रहे हैं, तो मुझे उनको रिपीट करने की जरूरत नहीं है। ठीक है ना, आपके पास एक से एक मैसेजेस आ रहे हैं, आयत करीमा का विर्द कर लो, मुराकबा कर लो, और जो है वो फलाना वजीफा पढ़ लो, और कुरान की तिलावत ज्यादा कर लो, और फलाना कर लो, ये कर लो, वो कर लो, बहुत सारे। तो इस वजह से वाई रिपीट समथिंग दैट यू ऑलरेडी नो। ठीक है, तो इस वजह से ना ये आजिज आपको जो बात कह रहा है, जिस बात के ऊपर सबसे ज्यादा फोकस कर रहा है, वो है कि अपनी नीयतों की इस्लाह करें, नीयतों की। ये बगैर नीयत के साथ जो जिंदगी को हम अब तक जाया करते फिर रहे थे ना, अब अल्लाह ताला ने एक मौका दिया है कि हम इस नीयत के बारे में सोचना शुरू करें कि हम क्या कर रहे हैं, क्यों कर रहे हैं। अगर हम जुम्मा पढ़ने के लिए जा रहे थे तो किस नीयत से जा रहे थे, और अगर हम जुम्मा पढ़ने के लिए नहीं जा रहे हैं तो क्यों नहीं जा रहे हैं, we better know why we are doing something and why we are not doing something. दोनों चीजों का हमें पता होना चाहिए, ठीक है? और दूसरी बात यह कि हम जब किसी चीज का बेनिफिट तलाश करना शुरू करते हैं तो हम बेनिफिट हम इस तरीके से देखते हैं, अच्छा मैं ये काम करूंगा तो मेरे नाम अमाल के अंदर इतनी नेकियां निकली जाएंगी, अच्छा मैं ये काम करूंगा तो मुझे जो है वो इस किस्म का अजर मिल जाएगा, ठीक है? लेकिन हम ये नहीं सोचते कि अमल करने की जो एक रीजन होती है ना, वो सिर्फ इस तरीके का सवाब नहीं होता कि इस काम के ऊपर इतनी नेकी, इस काम के ऊपर इतनी नेकी, जिसको कि हमने पिछले जुमे के बयान में क्रिकेट के अंदर स्कोरिंग से तशबीह दी थी। जिस तरह क्रिकेट के अंदर रन स्कोर किए जाते हैं, उसी तरीके से हम नेकी स्कोर करने के चक्कर में रहते हैं। बल्कि इसको देखने का एक और अंदाज जो कि कुरान अजीम शान से ही साबित है, जिसके बारे में हमने आयत अभी भी तिलावत करी और पिछले हफ्ते भी तफसील के साथ, अतीउल्लाह व अतीउर्रसूल व उलिल अम्र मिनकुम, यानी किसी काम को करने की एक वाहिद नीयत यह भी हो सकती है और होनी जरूरी है एक्चुअली कि यह हुक्म है, यह हुक्म है करने का। तो बाकी अतीउल्लाह को तो हम कह लेते हैं ना कि जी नमाज पढ़ रहे हैं तो ये अतीउल्लाह में आ गया, और जो है वो हमने दूसरा नहीं किया काम कर लिया क्योंकि अतीउर्रसूल में आ गया, क्योंकि हदीस मुबारक के अंदर लिखा हुआ है। लेकिन जो उलुल अमर का हुक्म होता है ना, वो हमारे यहां नेकी में काउंट ही नहीं होता, वो हमारे यहां सवाब के लिए काउंट ही नहीं होता। गोया कि वो तो पता नहीं किसी और का हुक्म है, वो तो किसी जो है वो यानी हमारे जैसे घटिया किस्म के इंसान ने कोई बात कही है तो उसको मानने से कौन सा आपको कोई नेकी मिलेगी भाई? जैसे दफ्तर का बॉस होता है, वो जब हमें कोई हुक्म देता है हम कहते हैं भाई इसमें कौन सी नेकी मिलेगी, इससे तो ज्यादा से ज्यादा तनख्वाह मिलेगी जब मैं बॉस का हुक्म मानूंगा, या प्रमोशन मिल जाएगी बॉस का हुक्म मानने से। सवाब वाब तो कोई नहीं मिलेगा बॉस का हुक्म मानने से, क्योंकि ये तो दुनियावी काम है भाई। नहीं भाई, जब उलुल अम्र मिनकुम यानी उलमाए कराम का तुम हुक्म मान रहे हो, तो जस्ट द फैक्ट कि तुमने हुक्म माना है ये भी अताअत में शामिल है, ये भी अल्लाह ही की बंदगी में शामिल है। इसके ऊपर भी नेकी मिलेगी, इसके ऊपर भी नाम अमाल बढ़ेगा, इसको आप खारिज नहीं कर सकते। इससे उसी एक ही कुरान के अंदर है, बल्कि उसी एक ही आयत के अंदर है ये हुक्म, तो इसको खारिज कैसे कर सकते हैं आप कि मौलवियों की बात मानने से आपको नेकी नहीं मिलेगी? तो मौलवियों की बात मानने से बिल्कुल नेकी मिलेगी, क्यों नहीं नेकी मिलेगी, नाम अमाल क्यों नहीं बढ़ेगा? और ये तो एक चीज हो गई खाली नेकी मिलने की बात, इसके तो दूसरे डायमेंशन भी हमने शुरू ही नहीं किए। दूसरे डायमेंशन वक्त की कमी की वजह से, और चूंकि एक और भी टॉपिक पे बात करनी थी, दूसरे डायमेंशन इसके क्या है, अती यानी अताअत वाली नेकी के अंदर दूसरे डायमेंशन क्या है, उलुल अमर की अताअत वाली नेकी, ठीक है? अभी मैं अतीउल्लाह अतीउर रसूल की बात नहीं कर रहा, हदीस की किताबों से पढ़ पढ़ करके जो अमल कर रहे हैं उसकी बात नहीं हो रही, कुरान के आयात के ऊपर अमल कर रहे हैं उसकी बात नहीं हो रही, वो अलग कवर हो चुका है। हम इस वक्त सिर्फ उलुल अम्र मिनकुम की बात कर रहे हैं कि उनकी अताअत के अंदर जो फायदे हैं उनमें से एक फायदा क्या है कि नाम अमाल में इंक्रीज हो रहा होता है, सवाब मिल रहा होता है, ठीक है? दूसरा फायदा कि उनकी बात मानने के अंदर हम किसको रिजेक्ट कर रहे होते हैं, किसको हटा रहे होते हैं अताअत की पोजीशन से, अताअत के मनसब से, यानी जिसकी हमने अताअत करनी है उस मनसब के ऊपर हमने पहले किसको बिठाया हुआ था उलुल अम्र की अताअत से पहले, अपने नफ्स को बिठाया हुआ था, शैतान को बिठाया हुआ था उस थ्रोन के ऊपर, उस मनसब के ऊपर जहां से कि हमें ऑर्डर्स मिलते थे, जहां से हम ऑर्डर्स रिसीव करते थे। क्या चीज बैठी हुई थी? हमारा नफ्स बैठा हुआ था, और हमारे नफ्स के पीछे छुपा हुआ एक शैतान बैठा हुआ था। वो नफ्स को ऑर्डर करता था, नफ्स हमें ऑर्डर करता था, यानी हमारी अकल को ऑर्डर करता था। जब हमने उलमा की माननी शुरू करी है तो हमने उस थ्रोन के ऊपर से इस नफ्स और नफ्स के पीछे छुपे हुए शैतान को डीथ्रोन किया है, मनसब से उतारा है, और उस मनसब के ऊपर आलिम हक को बिठाया है, शेख को बिठाया है, मशायख को बिठाया है। प्लूरल में बोले या सिंगुलर में उसकी अलग तफसीर है। तो मशायख और उलमा को हम उस मनसब पे बिठाते हैं तो हम शैतान की दस्तरस से, उसकी खुर्द बुर्द से महफूज हो जाते हैं।
تو یہ دوسرا ڈائمنشن ہے اس نے اس اطاعت کا, اول الامر منکم کی اطاعت کا, یہ دوسرا ڈائمنشن ہے. پہلا ڈائمنشن تھا نیکی میں انکریز ہونا, دوسرا ڈائمنشن تھا کہ شیطان کی اطاعت سے اپنے آپ کو بچانا. اور شیطان کی اطاعت سے بچانے کا جو ایک فائدہ ہو رہا ہے, جو کہ اس کو آپ تیسرا ڈائمنشن بھی کہہ سکتے ہیں, تیسرا ڈائمنشن کیا ہو رہا ہوتا ہے شیطان کی اطاعت سے بچنے کا, تیسرا ڈائمنشن کیا, یعنی اس کی وجہ سے تیسرا ڈائمنشن ہمیں کیا مل رہا ہوتا ہے کہ ہمارے جو نیک اعمال تھے نا جن کے ذریعے سے ہم سکورنگ کر رہے تھے, جن کے ذریعے سے ہم سکورنگ کر رہے تھے, ثوابوں کی سکورنگ کر رہے تھے, وہ اعمال بھی شیطان کی دسترس سے محفوظ ہو جاتے ہیں. وہ اعمال جو کہ ہم الگ کر چکے ہیں اطیع اللہ و اطیع الرسول کے زمن کے اندر جو اعمال کر چکے ہیں, اب وہ اعمال بھی تو شیطان کی ٹارگٹ پر ہوتے ہیں نا کہ کسی طرح اس کے کیے ہوئے اعمال کو ضائع کرواؤں میں, اس کے کیے ہوئے اعمال کو میں کسی طریقے سے ختم کرواؤں, کل عدم کرواؤں اور اس کو ایمان سے فارغ کرواؤں. جب شیطان کی دسترس سے ہم محفوظ ہو گئے کیونکہ اب ہم نے اس کو ڈیتھرون کر دیا, تو ہم نے نہ صرف اپنے فیوچر اعمال کو بچایا ہے بلکہ ہم نے اپنے پاسٹ اعمال کو بھی بچایا ہے جو کہ ہم پہلے کر چکے تھے, کیونکہ ان کی بھی تو حفاظت کرنی ہے نا. اچھی موت جو ہے وہ کب آئے گی, جب ہم نے ساری زندگی جو نیک اعمال کیے ان کو لے کر کے ہم اس دنیا سے رخصت ہوں. ایسا نہ ہو کہ مرنے سے پہلے ان اعمال کو ضائع کر بیٹھے کسی بیوقوفی کی وجہ سے, کسی برے کلمے کی وجہ سے, کسی برے عقیدے کی وجہ سے, تو پھر وہ ہمارے ساتھ جانے کے لیے وہ اعمال اویلیبل ہی نہیں ہے, تو فائدہ کیا ہوا ایسے اعمال کرنے کا. تو ہم نے اپنے فیوچر اعمال کو بھی بتانا ہے, بچانا ہے کہ ہم اپنے اول الامر والے منصب کے اوپر شیطان کو بٹھانے کی بجائے علماء حق کو بٹھائیں تاکہ ہمارے فیوچر اعمال محفوظ رہ سکیں, اور اپنے پاسٹ اعمال کو بھی محفوظ رکھنا ہے تاکہ ہم شیطان کے جو رخنا اندازیاں ہیں ہمارے اعمال کے اندر, ہماری نیتوں کے اندر, ان رخنا اندازیوں سے اپنا آپ کو محفوظ رکھیں تاکہ ہمارے پاسٹ کے اعمال بھی محفوظ رہ سکیں. تو یہ تو ہو گئی چند ڈائمنشنز. اول الامر منکم کو صحیح طریقے سے کرنا, صحیح نیت کے ساتھ کرنا, اس سے ہمیں بہت بڑے بلکہ یہی الٹیمیٹ فائدے ہیں جو کہ ہم لینے کے لیے دنیا کے اندر آئے ہوئے. اب آخری بات یہ کرنی تھی کہ آج کل جو معاملات چل رہے ہیں نا, یہ ایک بہت ہی اندیکھا قسم کا معاملہ ہے. کسی نے جو ہے وہ بہت زیادہ سائنٹیفکلی جو ہے نا وہ ان چیزوں کو کنٹرول نہیں کیا, ٹھیک ہے. یہ ساری جو ریسرچز آ رہی ہیں, ڈیٹیلز آ رہی ہیں, یہ بہت مختلف سورسز سے آ رہی ہیں اور ان کے اندر کافی اختلاف ہے. اچھا سوری, ایک بات جو ہے وہ بہت اہم رہ گئی تھی, ان سائنسدانوں اور ڈاکٹروں کے اختلاف سے وہ بات یاد آئی. وہ بات کیا تھی, وہ یہ ہے کہ جب آپ علماء کرام سے دین کو لیتے ہیں, ٹھیک ہے, جیسا کہ ہم نے بات یہ سمجھائی ہے کہ دین تو علماء کرام ہی سے لینا ہے, کتاب سے تو نہیں لینا, ٹھیک ہے, علماء سے لینا ہے. تو جب آپ علماء کرام سے دین کو لیتے ہیں تو پھر مسئلہ کیا پڑتا ہے, جو کہ ہم سب کا ایک فیورٹ مسئلہ ہے کہ کوئی کچھ کہتا ہے, کوئی کچھ کہتا ہے, کوئی عالم صاحب کچھ کہہ رہے ہیں یہ کرو یہ نہ کرو, دوسرے عالم صاحب کہہ رہے ہیں نہیں وہ کرو اور یہ نہ کرو, اور تیسرے عالم صاحب جو ہے وہ تیسری کہانی دے رہے ہیں, چوتھے عالم صاحب چوتھی کہانی دے رہے ہیں, ٹھیک ہے. تو ہم پھر کریں تو کیا کریں, کس کی بات مانیں کس کی بات نہ مانیں. یہ پرانا, یہ آج کرونا وائرس کے زمانے کا مسئلہ نہیں ہے, یہ بہت پرانا مسئلہ ہے, ٹھیک ہے. تو بھائی اس کی کیا حقیقت ہے, اس کی وہی پرانی حقیقت ہے کہ علماء سے جب آپ بات کرتے ہیں, علماء سے دین سیکھتے ہیں نا, تو یہ آج نہیں, یہ ہمیشہ سے ایسا ہے کہ علماء کے درمیان اختلاف ہوتا ہے. علماء کے درمیان اختلاف ہونا, دس از پارٹ آف دین, دس از پارٹ آف لائف, یہ کوئی نئی چیز نہیں ہے. نبی علیہ السلام کی زندگی مبارکہ کے درمیان دوران علماء میں اختلاف تھا, صحابہ کرام علماء تھے ان کے درمیان اختلاف تھا, نبی علیہ السلام عالم نہیں تھے, معلم تھے, معلم دا ٹیچر. آپ سے جو کچھ لیا وہ روحانی طریقے سے اللہ تعالیٰ سے بواسطہ جبریل علیہ السلام کے لیا, معلم تھے, استاد تھے, علماء کون تھے, صحابہ کرام تھے. علماء میں اختلاف آپ صلی اللہ علیہ وسلم کی زندگی کے اندر تھا, وہ یہ اس کو کلیئر کر لیتے تھے, پوچھ لیتے تھے پھر آپ صلی اللہ علیہ وسلم سے جا کر کے بعد میں, کیونکہ اویلیبل تھے آپ صلی اللہ علیہ وسلم. جب آپ صلی اللہ علیہ وسلم کی اویلیبلٹی ختم ہو گئی تو یہ اختلاف کلیئر کرنے کے لیے آپ سر موجود نہیں تھے، تو یہ اختلاف رہتا تھا پھر، جس کی بہت ساری مثالیں موجود ہیں. تو بھائی علماء کا اختلاف کورونا وائرس کی حفاظتی تدابیر میں نہیں ہے، یہ صحابہ کرام کے زمانے سے ہے، یہ تو ہمیشہ رہے گا، ہمیشہ رہنے کی چیز ہے. تو اس کا کیا کریں؟ اس کا وہی کریں جو کہ ہم ڈاکٹروں کے اختلاف کے بارے میں کرتے ہیں. جب ڈاکٹر آپس میں اختلاف کرتے ہیں تو ہم کسی ایک ڈاکٹر کے پاس جا کر لگتے ہیں نا، اس سے علاج کرواتے ہیں. ہر وقت کنفیوز، وہ ڈاکٹر یوں کہہ رہا تھا، وہ ڈاکٹر یہ کہہ رہی. ڈاکٹر تو کبھی آپس میں متفق ہی نہیں ہوتے کسی طریقے علاج کے اوپر، تو چلو میں اپنا علاج نہیں کرواتا، ایسے تو ہم کبھی بھی نہیں کرتے. تو علماء کا اختلاف جو ہے وہ رہے گا، ہمارا کام یہ ہے کہ ہم اپنے آپ کو یکسوئی کے ساتھ ایک جگہ پر جوڑیں اور وہاں سے ہدایات لیں. ٹھیک ہے، ہم اپنے آپ کو خود کنفیوز کرتے ہیں جب ہم ہر چیز کے اوپر کام کرنا شروع ہو جاتے ہیں. ہر جو ہے نا بات ہم نے پڑھنی ہوتی ہے، ہر چیز ہم نے سیکھنی ہوتی ہے، ہر چیز ہم نے جو ہے وہ اس کے اوپر جو اپنا وقت لگانا ہوتا ہے، حالانکہ یہ ہمارا ایریا ہی نہیں ہے. ٹھیک ہے، اگر آپ کا ایریا کمپیوٹر سائنس ہے تو یہ جو ہے نا آپ کمپیوٹر سائنس کے عالم ہیں، آپ ملٹیپل اوپینین جو ہے وہ کمپیوٹر سائنس کے اندر جا کر کے پڑھیں. اگر آپ الیکٹریکل انجینئر ہیں تو آپ وہاں کے عالم ہیں، آپ ملٹیپل اوپینین الیکٹریکل انجینئرنگ کے اندر جا کر کے پڑھیں. اگر آپ عالم دین خود نہیں ہیں تو آپ کا کام یہ ہے کہ کسی ایک عالم دین، جس کی الگ تفصیلات ہیں، یعنی ایک جگہ پر اپنے آپ کو جوڑیں اور وہاں سے اپنا دین لیں اور اس کے اوپر عمل کرنا. یہ عمل کرنا عوام الناس کی ذمہ داری ہوتی ہے، ویریفائی کرنا عوام الناس کی ذمہ داری نہیں ہوتی. تقلید کی جو تعریف ہے اس کو ریپیٹ کرنے کا وقت نہیں ہے، لیکن ویریفیکیشن عوام الناس کی ذمہ داری نہیں ہوتی. یہ ویریفیکیشن وغیرہ کا کام جو ہے یہ علماء کا کام ہے. تو بات یہ ہو رہی تھی کہ یہ جو وائرس کا جو ایشو آیا ہوا ہے نا، یہ ہے ایک سائنٹیفک چیز اور ہیلتھ انڈسٹری کے ساتھ اس کا تعلق ہے. ٹھیک ہے، یہ علماء کا فیلڈ نہیں ہے. ٹھیک ہے، یہ علماء کی ذمہ داری نہیں ہے کہ دے ہیو ٹو نو ایگزیکٹلی واٹ از گوئنگ آن، کیا صحیح ہے کیا غلط ہے اس وائرس کے ریلیٹڈ. یہ علماء کا کام ہی نہیں ہے. علماء کا کام ہے ہمارے عقیدے میں ہمیں گائیڈ کرنا کہ صحیح عقیدہ کیا ہے، غلط عقیدہ کیا ہے. اعمال کے معاملے میں ہمیں گائیڈ کرنا کہ کون سے اعمال سنت کے مطابق ہیں، کون سے اعمال سنت کے مطابق نہیں ہیں. یہ علماء کا ایریا ہے. تو ہم علماء سے جو ہے نا، اس وجہ سے آج کے دور میں انفارچونیٹلی بہت زیادہ بدزل ہو رہے ہیں کہ کوئی عالم جو ہے وہ کورونا وائرس کے بارے میں کچھ کہہ رہا ہے، کوئی عالم کچھ کہہ رہا ہے، اور وہ جو ہے نا بڑی نان، کچھ لوگ تو اس حد تک بات کرنا شروع ہو گئے کہ جی علماء جو ہے نا وہ دے آر ناٹ اسپیکنگ سینس، دے آر ناٹ ٹاکنگ سینس. کیوں سینس ٹاک نہیں کر رہے ہیں؟ وہ اس لیے کہ بھائی جو کورونا وائرس ہوتا ہے وہ تو 15 دن 14 دن جو ہوتا ہے نا، وہ تو انہیبیشن کے وہ تو اس فیز میں ہوتا ہے کہ جبکہ آپ اس کو ڈیٹیکٹ نہیں کر سکتے. تو اس زمانے میں اگر آپ کسی ساتھ جا کر کے مسجد میں نماز پڑھیں گے تو نہ تو آپ کے اندر سمٹمز ہوں گے تو پتا بھی نہیں چلے گا، تو دوسرے بندے کو وائرس مل جائے گا، اس وجہ سے مسجدوں میں جا کے نماز نہ پڑھو. تو گروسری شاپنگ بھی چھوڑو نا، میڈیا آؤٹلیٹس کو بھی چھوڑو نا، خالی ایک بات جو ہے نا، وہ شیطان جو ہے وہ یہ بات کہلوا رہا ہوتا ہے کہ مولوی جو ہے نا وہ مسجد کا ابھی تک جو ہے وہ جو ان کا ون اسٹاپ شاپ انہوں نے مسجد بنائی ہوئی ہے، ابھی تک مسجد سے جو ہے وہ لوگوں کو فارغ نہیں کر رہے ہیں. ابھی تک یہ کہہ رہے ہیں کہ اللہ کو مناؤ مسجد میں جاؤ، اللہ کو مناؤ مسجد میں جاؤ، وہی ان کی پرانی جو ہے وہ راگ. تو یہ تو بات ہی نہیں سمجھ رہے ہیں، دے آر ناٹ اسپیکنگ سینس، دے آر ناٹ میکنگ سینس. تو اس طریقے سے باتیں کرنا شروع ہو گئے. ٹھیک ہے، تو اس کا اپنی جواب بھی ہم نے ابھی دیا. ٹھیک ہے، کہ اس وائرس سے تو آپ بچ نہیں سکتے، خالی مسجد سے اگر آپ دور رہیں گے تو آپ اعمال سے تو محروم رہ جائیں گے، وائرس سے محروم نہیں رہیں گے. وائرس کو حاصل کرنے کا اور بھی بہت سارے ذرائع کھلے ہوئے دنیا کے اندر. اور نقلی دلیل سے کیسے سمجھایا تھا کہ علماء کی اطاعت کرنا جو ہے یہ اللہ تعالی کی رضا کا سبب بنتا ہے، یہ ثواب کا سبب بنتا ہے. ٹھیک ہے، تو اس طرح سے باتیں نہ کریں کہ علماء are not making sense, they are talking nonsense. اس طرح کی باتیں نہ کریں، کیونکہ علماء کے بارے میں بدگمانی ہم اپنے اندر پیدا کر رہے ہیں. کسی دوسرے کا نقصان کریں یا نہ کریں، بائی دی وے ہم کسی کا نقصان کر نہیں سکتے، ہم صرف اپنا نقصان کر رہے ہیں. ہم اس دور میں کھڑے ہوئے ہیں کہ جس دور کے اندر ہمیں ان علماء کی اتنی شدید ضرورت پڑنے والی ہے نا، ابھی بھی جتنی ضرورت ہے نا اس سے بھی زیادہ شدید ضرورت پڑنے والی ہے. ہم ہیں دجال کے دور میں، دجال کے دور میں، اور یہ دجال کا فتنہ جو ہے یہ وائرس کا فتنہ نہیں ہے، یہ فزیکل ریسورسز کا فتنہ نہیں ہے، یہ ایمان کا فتنہ ہے، یہ عقیدے کا فتنہ ہے. اور عقیدے اور ایمان کے لائن پر گائیڈ کرنے والا ان علماء کے علاوہ ہمارا کوئی نہیں ہے. ان علماء کے علاوہ کوئی نہیں بتا سکتا کہ کون سا عقیدہ صحیح ہوگا اور کون سا عقیدہ غلط ہوگا. اگر آج ہم اپنے آپ کو ان علماء سے بدزن کر رہے ہیں نا, تو کل جب دجال کا وقت آئے گا ہم ان سے رجوع نہیں کر سکیں گے, ہم ان کے پاس نہیں جا سکیں گے, اللہ تعالیٰ توفیق چھین لیں گے یا اللہ تعالیٰ ان کو ہم سے دور کر دیں گے, پھر ہمیں بتانے والا کوئی نہیں ہوگا. تو بیوقوفی کی باتیں کر کے نا ان علماء کے بارے میں نہ اپنے آپ کو بدزن کریں نہ دوسروں کو بدزن کریں, یہ ان کی فیلڈ نہیں ہے. آپ کو ریسرچ کرنا ہے, آپ خود ریسرچ کریں. دوسری بات یہ کہ ہم اس بارے میں بڑے پریشان ہو رہے ہیں کہ یہ جو لوگوں کو علماء کہہ رہے ہیں کہ جی آپ مسجد میں جائیں مسجد میں جائیں, بھائی علماء پہلی بات تو کہہ نہیں رہے, ہمارے علماء تو بہت کلیئر ہیں اس معاملے کے اندر کہ آپ حکومت کی اور ڈاکٹروں کی بتائی ہوئی حفاظتی تدابیر کے اوپر اچھی طریقے سے عمل کریں. جو لوگ کہہ رہے ہیں وہ تو علماء تو نہیں ہے ایکچولی, وہ تو یا تو صوبہ قسم کے علماء ہیں جو شتونڑے کہلاتے ہیں, شتونڑے علماء جن کو کہتے ہیں وہ ہیں, یا تو یا جاہل ہیں جہلا ہیں جن کی بری عادتیں بنی ہوئی ہیں, جو پہلے بھی علماء کی بات نہیں مانتے تھے اور ابھی بھی نہیں مان رہے. ہمارے ملکوں کے اندر خصوصاً انڈیا پاکستان کے اندر سڑکوں کے اوپر ٹولیوں کی شکل میں کھڑا ہونا, گپے لگانا اور اپنے دوستوں کے ساتھ جو ہے وہ لمبا لمبا وقت گزارنا, یہ کھٹی میں پڑا ہوا ہے نوجوانوں کی عادتیں بنی ہوئی ہیں. اب کرونا وائرس کے ڈر سے لوگ جو ہے نا ان کو بند نہیں کروا پا رہے, تو کرونا وائرس کی وجہ سے جب لوگ سمجھا رہے ہیں ان کو کہ نہیں آپ اس طرح سے نہ کھڑے ہو, تو کیا جواب آتا ہے؟ اللہ تعالیٰ کی مرضی کے بغیر کچھ نہیں ہو سکتا اور کرونا وائرس ہمارا کچھ نہیں بگاڑ سکتا, ہم ایمان والے ہیں, فلاں ہیں, جہالت کی باتیں ساری کی ساری. یہ اللہ کا نام لے کر کے جو ہے نا یہ بالکل شیطان کا کلمہ پڑھ رہے ہیں. شیطان بھی اللہ تعالیٰ کا نام دلواتا ہے, اس کے اوپر بھی ہم کئی دفعہ بات کر چکے ہیں, شیطان بھی اللہ کا ذکر کرواتا ہے اگر اس کا اپنا مقصد پورا ہو رہا ہو اللہ کا ذکر کروانے سے, وہ بھی کروا رہا ہوتا ہے اللہ تعالیٰ کے نام اور دین کی باتیں. تو ان لوگوں کی وجہ سے علماء سے بزن ہونے کی کوئی ضرورت نہیں ہے. ہمارے اکابرین الحمدللہ انتہائی سینسیبل باتیں کر رہے ہیں, باقی جو سائنٹیفک باتیں وہ تو ان کا ایریا ہی نہیں ہے. تو اگر اس کے اندر انہوں نے کوئی غلطی کر بھی لی ہے تو وی کینٹ بلیم دیم, وہ اپنی نیت کی اخلاص کے ساتھ اور اپنے جدوجہد کے ساتھ اپنی ریسرچ کے مطابق ہمیں بہترین مشورہ دینے کی کوشش کر رہے ہیں, اینڈ دس از واٹ دے آر سپوز ٹو ڈو, یہی ان کا کرنے کا کام, اس سے زیادہ کہ وہ ذمہ دار نہیں ہے. ریزلٹس کے بھی وہ ذمہ دار نہیں ہے, ایگزیکٹ حقائق کے بھی وہ ذمہ دار نہیں ہے. جیسے کہ امام ابو حنیفہ رحمۃ اللہ علیہ اخلاص اور اجتہاد جو اجتہاد کرتے تھے وہ اخلاص اور اپنی اویلیبل نالج کی بیسس پر کرتے تھے, ایگزیکٹلی سنت کیا ہے یہ امام ابو حنیفہ رحمۃ اللہ علیہ اس کے ذمہ دار نہیں تھے. وہ ذمہ دار تھے علم اور اخلاص کے, جتنا کر سکتے تھے حاصل. ہر چیز کو تھوڑی ان کا علم ہوتا تھا, 100% کو تھوڑی ان کا علم ہوتا تھا, اللہ تعالیٰ کیا اس کی ضرورت ہی نہیں ہے. بہرحال دوسری چیز یہ کہ جو علماء کہہ رہے ہیں یہ باتیں, تو اب اگر نہ اس کی وجہ سے جو ہے وہ وائرس اور پھیل گیا, ٹھیک ہے, اگر وائرس اور پھیل گیا لوگوں میں تو لوگ جو ہے نا وہ دین سے متنفر ہو جائیں گے, لوگ دین سے متنفر ہو جائیں گے. اس لیے علماء کو جو ہے نا وہ کوئی بھی اس طرح کی بات نہیں کرنی چاہیے. تو بھائی پہلی بات تو علماء سے کوئی بات کر نہیں رہے, دوسری بات یہ کہ جو کر بھی رہے ہیں نا تو آپ لوگوں کی وجہ سے اتنے پریشان مت ہو کہ لوگ متنفر ہو جائیں گے, ٹھیک ہے نا. آپ نے شاید لوگوں میں ابھی کام نہیں کیا, اس عاجز نے اپنے حضرت کے حکم کے اوپر جو چند سال کام کیا ہے نا, اس عاجز کا تو کنکلوژن یہ ہے, اور یہ میں پہلی دفعہ نہیں بول رہا, پہلے بھی بول چکا ہوں آج سے ایک سال پہلے بھی, جب آسیہ مسیح کا سلسلہ شروع ہوا تھا اس وقت یہ بات کلیئر ہو چکی تھی کہ بارڈرز ہیو آلریڈی بین ڈرون. اللہ نہ کرے ایسا ہو لیکن لگتا ہمیں ایسا ہی ہے, بارڈرز ہیو آلریڈی بین ڈرون. جو لوگ علماء کے دشمن ہیں نا, ناؤ دے آر ناٹ گوئنگ ٹو جمپ دا فینس, وہ جمپ فینس کو جمپ کر کے اس طرف نہیں آنے والے, ٹھیک ہے. تو آپ ان کی پرواہ کی وجہ سے نا علماء کو دان تان اور علماء کو بیوقوف کہنے کی کوئی ضرورت نہیں ہے. آپ لوگوں میں دین کا کام نہیں کر سکتے, یہ ہماری ذمہ داری نہیں ہے کسی کو مسلمان بنانا, کسی کو ہدایت دینا, یہ اللہ تعالیٰ نے اپنے ہاتھ میں رکھا. تو ہم نے تو ریسٹرکشنز کے ساتھ یہ دین کا کام کرنا, اور ان میں سے ایک ریسٹرکشن یہ ہے کہ ہم نے اپنے اکابرین کی عزت اور ناموس کی حفاظت کے ساتھ کرنا ہے, ان کو ذلیل کر کے ہم نے لوگوں کو دین کے اندر لانے کی کوشش نہیں کرنی ہے کہ لوگ متنفر ہو جائیں گے, یہ مولوی لوگوں کی بات کیوں نہیں سمجھ میں آ رہی, لوگ متنفر ہو جائیں گے, تو علماء کو جو ہے وہ اس طریقے سے تنقید کرنا شروع ہو گئے. تو ایسا پلیز نہیں کریں, ہم نے اپنی نسبت کو محفوظ رکھنا ہے, ٹھیک ہے. ہم نے جو ہے وہ بائی ہک اور بائی کروک جو ہے وہ دین کا کام نہیں کرنا ہے. اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ بات کی سمجھ اور اس کے اوپر عمل کی توفیق عطا فرمائے. وآخر الدعوانا ان الحمدللہ رب العالمین.